नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी अश्विनी कोइरालाको कथा संग्रह जोकरबर्ग क्याफेभित्र संग्रहित कथाहरू दिएर आइपुगेका छौं। आज शुक्रबार हामीले यसभित्र रहेको केही कथाहरू सुनाउने क्रममा सुरुमा तपाईँलाई सुनाउँदैछौ एउटा कथा, शीर्षक छ अन्तिमा। कथाकार अश्विनी कोइरालाको कथा जोकरबर्ग क्याफे संग्रहबाट अब सुनौ कथा अन्तिमा। मनोहर, मनमोहक, मोहिनी यस्तै के शब्दले सिंगार्न मन लागेको थियो त्यो सौन्दर्यलाई। अनौठो टोप र मुस्कुराइरहेको अर्धमुदित नयनको तल लेखिएको एउटा शब्दलाई दोहोऱ्याएर पढेको थिएँ। ओसो बच्चामै सुनेको थिएँ। नागार्जुन जंगल बीचमा केटा र केटी नाङ्गै ध्यान गर्छन् रे सुन्दै मुटुमा ढ्याङ्ग्रो बजेको थियो। नाङ्गो शब्दले यति धेरै डराए कि यथार्थ बुझ्ने हिम्मत कहिले जुटाइन। बरु त्यही अचेतन आकर्षणबाट सेक्से समाधि तक पढेर त्यसको मजा लिएको थिएँ। नुवाकोटतिर उक्लाँदा कहिलेकाहीँ त्यो कम्युनका पर्खालमा आँखा नपर्ने होइन, तर मेरा नयन यसरी तर्सन्थे मानौ त्यहाँका नाङ्गा युवा युवती मेरो पहिरन च्यात्न लालायित छन्। आज आएर हेर्छु र छक्क परिरहेको छु। जता आँखा डुलाए पनि कलेजी पहिरन लगाएका अनौठा युवा युवती देखिरहेछु। फुक्का राजहाँस चाहिँ उन्मुक्त अनि अर्कै संसारको अनुभूति दिने हजारौं नरनारी देख्दा लाग्यो उनीहरू नाङ्गै छन् प्रकृतिको नजिक। कलेजी पहिरन हुनु र नहुनुमा खासै फरक छैन। पहिलोपटक मलाई आफ्नो पहिरनप्रति दुःख लाग्यो। बल्ल बुझे नाङ्गो शब्दको रहस्य। रुखले लुगा लगाउँदैनन्, पात र आँगाले उनीहरूको नाङ्गोपन लुकाइदिन्छन्। नजिकको पहाड़ले पनि लुगा लगाएको थिएन, रुखले पहाड़को आवरण ढाकेको थियो। यो कलेजी पहिरनले यहाँ सबैको नाङ्गोपन छोपेको देखिन्थ्यो। बरु म पहिरन लगाएर पनि नाङ्गै पो छु कि। उसो कम्युनि स्थापना भएको 25 वर्षको उपलक्ष्यमा त्यहाँ भव्य कार्यक्रम भइरहेको थियो। देश विदेशबाट हजारौं ओसो सन्यासी भेला भएका थिए। आँसको बथानमा बकुल्लो जस्तै म अलग देखिरहेको थिएँ। चयौं युवा युवती एकसाथ आँखा चिम्म गरेर ओम ध्वनिको उच्चारण गरेपछि मलाई आफ्नै मनले लखेटेर बाहिर ल्यायो। निकै बेर आफैमा अल्मलिरहे। हलमा ध्यान सकियो। हुल बनाएर मन्द चालमा सयौं ध्यानीहरू एकसाथ बाहिर निस्किए। म उनीहरूलाई भोको नजरले हेर्न थालेँ। उही पहिरन, उही मुस्कान, उही मादकता अनि उही आकर्षक नयन पहिलोपल्ट महसुस भयो। फ्याक्ट्रीबाट निस्केका चाउचाउका प्याकेट सबै उस्तै देखिए झैं कम्युनका उत्पादन सबै उस्तै उस्तै छन्। आबुई तिमी यहाँ? युवतीहरूको एउटा समूह क्रस गरेर अघि बढ्दै गर्दा एउटीले साउथीको भाषामा नजिकै आएर भने, मलाई चिन्यौ? त्यो ठूलो ध्यान हलबाट निस्केका अनगिन्ती मानवका बीचबाट फुत्त एउटा चिनेको अनुहार आँखा अघि पर्यो। अलमल्ल, अकमक्क, किङ कर्तव्य विमूढ यस्तै केही भए नसोचेको भयो। अन्तिमा मेरी प्यारी साथी मेरो अघि थिए। म अठारे अवस्थामा मुस्कुराएँ। ऊ मेरो ठिक अघि आइपुगी। उही नसालु आँखा जुदाई, दुई हातले हलुका गरी मेरा दुई कुम समाई। आँखा बन्द गरेर उस्तै हलुका गरी अंगालो हाली उसका अग्ला छाती मेरा छातीमा टाँसिए। यो मिलन यति मोहक थियो, मेरा सबै इन्द्रिय निष्क्रिय भए। कति बेरसम्म थाहा भएन। कानमा एउटा आवाज फुसफुस आयो, तिमीले मेरो दोस्ती बिर्स्यौ होला नारायण। मैले बिर्सिएको छैन। आँखा खोले, ऊ अंगालोमा अझै बेरिरहेकी थिए। नारायण, म अन्तिमालाई मन पराउँछु। भर्खरै जाडो सकिएको र गर्मी सुरु हुन लागेको एउटा साँझ, टोडी खेलको सैनिक कबाज हेर्दै हामी चिसो बियर पिइरहेका थियौँ। भर्खरै खुलेको काठमाडौँ मलको आकर्षण र सैनिक दिवसको तयारी हेर्ने लक्ष्य थियो। छैठौँ तलाबाट त्यो सुन्दर दृश्य कसरी उम्काउन सकिन्छ र यही कारण बियर बहाना बन्यो। त्यही बहानामा हामी आधा घन्टासम्म एउटै बियरको चुस्कीमा थियौँ। बेरोजगार हुनुको रमाइलो यही नै त हो, खटाइ खटाइ मात्तिनुपर्ने बाध्यता। दोस्रो बोतल सुरु भएकै थिएन। फणेन्द्रले फुत्तै भन्यो, नारायण म अन्तिमालाई मन पराउँछु। जस मुटु दुख्यो, ध्यान दिएर उसको आँखामा हेरे। फणेन्द्रमा बियरको नसा कम, अन्तिमाको नसा बढी देखियो। मैले नसुने चाहिँ गरेँ। तिमीले सुनेनौ मेरो दुखाइ? उसले थाहा नपाओस् भनेर लापरवाही गर्दै प्रश्नसूचक शैलीमा आँखा उठाए। उसले साबिकै कुरा दोहोऱ्यायो। विश्वास लाग्दा नलाग्दै भन्यो, माइन नगर नारायण, मनमनै मन पराउने वर्गमा म पर्दिनँ। मैले प्रेम म्यासेज पठाइसकेँ। उसको कुरा मेरो लागि बमभन्दा शक्तिशाली थियो। लाग्यो घनले ओखर फुटाउँदा त्यसभित्रको गुदी छरप्रष्ट भए चाहिँ मेरो टाउको गुदी छेत विच्छेद पारिदियो। अन्तिमा सुन्दर थिए, सौन्दर्यकै ठुला कुरा भएर हरेक युवती उमेरमा सुन्दर हुन्छन् नै। म अन्तिमाको सौन्दर्य र उसको लगनशीलतामा आकर्षित थिएँ। सुनमा सुगन्ध हुँदैन, अन्तिमाभित्र ती दुवै थिए। रत्नराज्य कलेजमा हामी स्नातकोत्तरका विद्यार्थी थियौँ। अन्तिमा र म सँगै हुन्थ्यौँ, सबै घन्टीमा नारी र हिँड्थ्यौँ। तैपनि ऊ मसँग सचेत व्यवहार गर्थे। केही अपनत्वको कुरा गर्न खोज्दा भन्थे, मित्र मैत्री व्यवहार गर, मलाई कहिलेकाहीँ तिमीले पनि प्रेम पत्र दिन्छौ भन्ने डर लाग्छ। यसो भनेपछि ऊ कोठा थर्कने गरी हाँस्थे। कहिले कक्षा र कहिले क्यान्टिन उसका आँसुले थर्किन्थे। उसको चेतावनी र मुक्त आँसुसँगै प्रेम प्रस्ताव राख्ने मेरो हिम्मत कुम्चिन्थ्यो। यी सबै दृश्य एक वर्षसम्म फणेन्द्रले चुपचाप हेरेको थियो। केही विषय फरक लिएकाले दुईवटा कक्षामा मात्र फणेन्द्र हामीसँग हुन्थ्यो, बाँकी समय ऊ हामीबाट अलग हुन्थ्यो। तैपनि सङ्गीतले हामीलाई बाँधेको थियो। हामी सबै सङ्गीतका पारखी, अन्तिमा राम्रो गाउँथे, ऊ गिटार बजाउँथ्यो, म दुवैको असल श्रोता थिएँ। जब अन्तिमा गीत गाउन थाल्थे, फणेन्द्रको हात गिटारमा भए पनि आँखामातिर हुन्थे। एक्लै हुँदा भन्थ्यो, अन्तिमाले गीत गाइरहँदा तिमी उसलाई निहाली हालौँ जस्तो गरेर हेर्छौ। यसको अर्थ अन्तिमाप्रतिको मेरो चासो फणेन्द्रसँग छिपिएको थिएन। धेरै जसो समय फणेन्द्रले मलाई अन्तिमासँग जोडेर जिस्काउँथ्यो, म पनि उसलाई साथ दिन्थेँ। भित्रभित्र हाम्रो प्रेम भइसकेको भनेर गफ पनि दिन्थेँ। तर सत्य लामो समय टिकेन। मेरो प्रेम वाहन पहिलो गियरमा त स्टार्ट पनि हुन नसकेको कुरा उसले बुझिहाल्यो। त्यसपछि उसले मलाई लाछे भन्न थाल्यो। मैले हाँसेर टार्थेँ। यसरी पराजित भएको केही महिना मात्रै भएको थियो र आज काठमाडौँ मलको माथिल्लो तलामा उसले मेरो जीवनकै सर्वाधिक तितो समाचार सुनायो। उसले अन्तिमालाई प्रेम गर्न थालेको थियो। अन्तिमालाई पठाएको लामो एसएमएस देखायो। त्यो एसएमएसले यसअघि पनि उनीहरू बीच धेरै कुरा आदान प्रदान भइसकेको कुरा बताउँथ्यो। लाग्दै गरेको बियरको नसा तुरुन्तै उत्रियो। सैनिक कवाज, त्यो अग्लो स्थानबाट देखिने साँझको सुन्दर काठमाडौँ पनि फिक्का लाग्यो। कता कताबाट उसलाई बधाई भन्न आएछ। बधाई भनेर हात मिलाएपछि म चुपचाप काठमाडौँ मलका सिँढीहरू ओर्लिएँ, यसो भनौँ अन्तिमाको मनबाट ओर्लिएँ। दृश्य उल्टिए। कुनै बेला म अन्तिमाको छाया जस्तो थिएँ, अब फणेन्द्र उसको चौकीदार जस्तो देखिन थाल्यो। फणेन्द्रले आफ्ना कक्षा हाप्न हाप्न थाल्यो र सबै घन्टीमा हामीसँगै बस्न थाल्यो। त्यो बेलाका केही सातासम्मका दृश्य यस्ता थिए। एउटा बेन्चका छेउछाउमा उनीहरू हुन्थे, उनीहरूका बीचमा म हुन्थे। यसले उनीहरूको प्रेम केही छेकेको अनुभव हुन्थ्यो। अन्तिमा बिस्तारै उसकी प्रेमिकामा परिणत हुन थालेकी थिए। तर मन न हो लाग्थ्यो। केही समय भए पनि म उसको प्रेम पाइरहेको छु। म खोस्टिँदै गरेको उखुमा पनि पर्याप्त रस भएको भ्रममा बाँच्न बाध्य थिएँ। अर्को केही सातापछि दृश्य अलिकति फेरियो। अब अन्तिममा बेन्चको बीचमा बस्न आए। एक छेउमा म र अर्को छेउमा फणेन्द्र उसको बडीगार्ड जस्ता भए। यस बेलामा उनीहरू बीच झगडा हुँदा मिलाइदिने न्यायाधीश जस्तो भएको थिएँ, अनि दुई बीच प्रेमका गुटुर टुकुरमुकुर हुँदा लाचार दर्शक जस्तो। तैपनि उनीहरूको बीचमा बस्न पाउँथेँ। लाग्थ्यो हाम्रो दोस्ती छ, सबैभन्दा ठूलो कुरा छेउमा उसको सान्निध्य छ। प्रेममा प्राप्ति के अप्राप्ति के। केही महिनापछि त्यो दृश्य पनि फेरियो। कलेजको पढाइ सकिन लाग्दा फणेन्द्रले अन्तिमालाई छेउमा राख्यो। ऊ बीचमा बस्यो, पुच्छारमा मैले बस्नुपर्ने भयो। हेर्दा हेर्दै फक्रेको फूलमा चुस्स देखिने काँडो जस्तो भए म। यसरी म उनीहरूको प्रेममा पुरै पाखा लगाइएँ। फणेन्द्रले पनि मेरो अन्तिम आकर्षण यसरी दबायो, त्यसको कुनै प्रमाणसम्म राखेन। कहिलेकाहीँ मेरो मुखबाट केही फुत्कन लाग्यो भने प्याच्चै भन्थ्यो। अन्तिममा यो बुद्धुलाई कुनै एउटा लिखे केटी खोजेर भिडाइदिनु पर्यो। घरिघरि यसको आँखामा युवतीहरूप्रति काम बासना देख्ने गर्छु। यही रहनामा एक दिन प्रमाण नै नरहने गरी अन्तिमाका नाममा लेखेका कविताहरू च्यातिदिए, भेटघाट पातलो बनाए। भेटघाट पातलो बनाउँदैमा उनको प्रेमबाट मुक्त हुन सक्दिनँ भन्ने के थाहा, बिस्तारै थाहा पाएँ। समय बित्दै गयो। फणेन्द्रले बाबु र सौतिनी आमाको घर छाड्यो। अन्तिमाको डेरा नजिकै कोठा लियो। उसको आफ्नो छुट्टै कोठा छ भन्नु बहाना मात्र थियो, वास्तवमा ऊ अन्तिमासँगै बस्न थाल्यो। उनीहरू नारीर हिँडेको दृश्यले यति घोच्यो मैले परीक्षा दिन सकिनँ। आज जे जस्तो जागिर पाएको छु त्यही पढाइ छाडेपछिको परिणाम थियो। उनीहरूले डिग्री पास गरेर दीक्षान्त समारोहको तस्विर खिचिरहँदा म भात खान पनि नपुग्ने जागिरमा झुन्डिरहेको थिएँ।
44-25-765
होइन हो मदन, के भन्न हिँडेको यस्तो
के हुनु दिली? बुलबुल पब्लिकेसनको नम्बर कण्ठ पारेको सहयात्री सदस्य बन्नका लागि।
सहयात्री सदस्य के हो यस्तो भनेको?
बुलबुल पब्लिकेसन नयाँ भएको र नयाँ लेखकहरूका लागि विशेष प्राथमिकता दिने हुनाले यो वर्ष 1000 जनालाई सहयात्री सदस्य बनाउने रे। म पनि बन्नु पर्यो भनेर फोन नम्बर कण्ठ पारेको 44-25-765
सदस्य बनेपछि के पाइन्छ?
सदस्य बनेपछि एक वर्षसम्म बुलबुलले निकालेको सबै किताबहरू पठाइदिन्छन् रे, पत्रिकाको ग्राहकलाई जस्तै।
ए, घरमै पठाइदिन्छन् रे?
त्यो त राजधानी भित्र भए घर घरमै रे, राजधानी बाहिरका लागि पाएक पर्ने ठाउँमा रहेको स्टेसनरी पसलमा लगिदिने रे।
कतिवटा किताब आउँछ एक वर्षमा?
खै 3 निस्किसकेछ, 1 दर्जन त आउला नि हो। 1000 रुपियाँमा 1 दर्जन मात्रै किताब आयो नि, ठुलै कुरो हो नि।
ओहो, कुरो त ठिक लाग्यो मलाई। लौ, म पनि सहयात्री सदस्य बन्ने। भन त नम्बर कति रे बुलबुल पब्लिकेसनको?
44-25-765
बुलबुल पब्लिकेसन, दिल्ली बजार, काठमाडौँ, 01-44-25-765
पढौं तारे मैं पैया, पढौं तारे मैं पैया, पढौं तारे मैं पैया, मोहे छेड़ो ना रसिया, पढौं तारे मैं पैया।
मले माफ गर है नारन, 3 वर्षपछि आज अन्तिमा यो रूपमा फेला परेकी थिए कलेजी पहिरनका साथमा, ओसो कम्युनमा, त्यो पनि अचानक। अनुहारमा केही प्रौढता आएछ, तर सुनमा सुगन्धको सौन्दर्य उस्तै थियो। अन्तिमाले मलाई तानेर कम्युन बाहिरको रेस्टुरेन्टमा ल्याएकी थिए। कफी अर्डर गरेपछि भने, मलाई माफ गर है नारायण, मैले तिमीलाई हाम्रो ब्रेकअप भएको कुरा सुनाइन। फणेन्द्रसँगको प्रेम विलय भएको कुरा मेरो लागि आश्चर्य जस्तै थियो, तैपनि अनुहार सकेसम्म परिवर्तन हुन दिएन। सबै कुरा सुनाउनै पर्छ भन्ने के छ र अन्तिमा? म औपचारिक हुन खोज्दै थिएँ, त्यो पनि हो, तर तिमी मेरो सबभन्दा मिल्ने साथी थियो। प्रेम गर्दा तिम्रो सहयोग लिने, ब्रेकअप गर्दा थाहा नदिने कुरा पनि त भएन नि। ऊ पनि औपचारिक नै हुन खोजे। त्यति धेरै मिल्थ्यो तिमीहरू, सँगै बस्न थालेका थियौ, केमा कुरा मिलेन? मैले उसको नजिक सरेर पूर्ववत स्नेही भाव देखाउँदै सोधेँ। फणेन्द्र खराब मान्छे हो जस्तो मलाई लाग्दैन। म पनि खराब होइन नि, हुँ त। म केही भन्न खोज्दै थिएँ, ऊ सुक्ख सुक्ख गर्न थालेँ। म अप्ठ्यारोमा परेँ, मैले उसका हात समाएर भावुक नबन्न आग्रह गरेँ। सरी, उसले आँसु पुछ्दै भने। उसलाई बिर्सिसकेकी थिएँ। तिमीले देखेपछि अचानक उसले दिएको चिनो बाहिर निस्कियो। अब सबै ठिक हुन्छ, उसले गालाको आँसुलाई सङ्केत गर्दै भने। के छडपछि उस सहज अवस्थामा आई। आजभोलि फणेन्द्र कता छ त? पुरानो कुरा कोट्याउनु हुँदैन भन्ने थाहा पाउँदा पाउँदै पनि थ्याग्न सकिनँ। आजभोलि उसँग भेट हुँदैन? हुँदैन, तर कहिलेकाहीँ म्यासेज पठाउँछ। कस्तो म्यासेज? सबै भन्नुपर्छ? अलि रिसाएको स्वरमा भने। भन्नु त पर्दैन, तर ऊ पनि मेरो एउटा साथी हो, मसँग पनि सम्पर्क छैन, त्यही भएर सोधेको। खासमा म उसको जीवनमा फेरि फणेन्द्रको उपस्थिति होला कि नहोला बुझ्ने प्रयासमा थिएँ। ऊ केही बोलिन। कहाँ छ फणेन्द्र? आमासँग पहाडमा बस्छ अरे। डिटेल त मलाई पनि थाहा छैन। तिमीले उसलाई अझै बिर्सन सकेकी छैनौ जस्तो लाग्यो। उसको नम्बर ब्लक किन नगरेको? बिर्सन नसक्नु र माया नगर्नु फरक कुरा हो। उसले मलाई मायाको अर्थ सिकायो, त्यसकारण उसलाई म घृणा गरिहाल्न पनि सक्दिनँ। अझै प्रेम गर्छ? करुणा गर्छु, माया गर्दिनँ। मलाई अन्तिमको कुरा अनौठो लाग्यो। प्रेममा ब्रेकअप भइसकेपछि एकअर्काको अनुहार पनि हेर्न नसक्ने दर्जनौ प्रेमी प्रेमिका देखिरहेको बेला अन्तिममा केही फरक देखिए। मेरो पुरानो ईर्ष्या फेरि बल्झियो। मैले आफ्नो कुर्सी अझै नजिकै सारेँ र उसका दुवै हात समाएँ। अन्तिमाले अनौठो मान्दै मेरो आँखामा हेरी र ऊ यी पुरानो शैलीमा भने, मैत्री बाप राख मित्र, प्रेम प्रस्ताव राख्ने नियत त छैन नि। उसको यो भनाइले म तर्सिएँ। ऊ उसै गरी क्यान्टिन थर्कने गरी हाँसी। त्यो स्वभाव अहिले पनि उस्तै रहेछ। म तिम्रो साथी हौ, हात समाउने अधिकार त छ नि, मैले सम्हालिँदै भने। कलेजमा हामी कति मिल्थ्यौँ, तिमीले बिर्स्यौ होला। मैले कुरा पुरा गर्न नपाई उसले हात तानेर रिसाउँदै भने, तिमी हाम्रो प्रेम भएपछि अचानक गायब भयो, कहिल्यै भेटेनौ। तिमी साथी होइनौ, स्वार्थी हौ। भेट्न सकिनँ, मनमा केही पीडा थियो। तिमी हामीसँग टाढा भएपछि एक दिन मलाई फणेन्द्रले के भन्नु थाहा छ? मैले के भन्न नपाएँ उसले भने, तिमी पनि मलाई माया गर्थ्यौ अरे, हाम्रो प्रेम देख्न नसकेर टाढा भयो अरे। त्यो सुन्दा नरमाइलो लागेको थियो। केटा र केटी कहिले साथी हुन नपाएँ, बिचमा यो प्रेम आइहाल्ने, तिमी पनि उस्तै रहेछौ भन्ने लाग्यो, नराम्रो लागेको थियो। म न्युरिएर अपराध बोध गर्न थालेँ। अन्तिमसँग आँखा जुदाउन सकिनँ। चुप लागेर केही क्षण स्वरूप स्वरूप कफी पिइरहे। खासमा तिमीलाई फणेन्द्रले किन छाड्यो? मेरो चित्त खै किन बुझिरहेको थिएन। केही क्षणपछि अधैर्य हुँदै उसलाई भने, हो म तिमीलाई माया गर्थेँ, तर फणेन्द्र तिम्रो लागि ठिक छ भनेर आफ्नो बाटो लागेको हुन्। उसले किन छाड्यो भन्ने चासो लागिरहेको छ। यो मेरो अधिकार होइन। उसले मेरो आँखामा हेरी, खै के देखेको नि, थोरै मुस्कुराए। त्यसपछि नेपाली पाराको कलात्मक ब्याग खोली, त्यसबाट मोबाइल निकाल्दै भने, हामी दुई वर्ष सँगै बस्यौँ। हाम्रो प्रेममा खासै नराम्रो केही भयो जस्तो लागेको थिएन। मैले जागिर पाइरहेकी थिइनँ। जागिर पाउने बित्तिकै उसँग विवाह गर्छु भन्ने सोचिरहेकी थिएँ। एक दिन यो म्यासेज पठाएर ऊ अलग भयो, अहिलेसम्म भेट्न आएको छैन। मैले उसको मोबाइल लिएर फणेन्द्रले पठाएको म्यासेज पढ्न थालेँ। लेखेको थियो, प्यारी अन्ती, जीवनमा तिमीले मलाई लोग्ने मान्छे बनायो, प्रेम सिकायो, मेरा धेरै अवगुण सहेर पनि मेरी स्वास्नी हुने सपना पाल्यो, तर मैले तिमीलाई माया गर्न सकिनँ। किन थाहा छ? मैले गाउँकी एक्लै आमा सम्झेँ। बाउले आमा छाडे पनि उनले मलाई छाडिनन्, माया गरिरहेन्। एसएलसीपछि म बाउ खोज्दै काठमाडौँ आएर बाउलाई नै महत्त्व दिन थालेँ। बाउले पढ भनेकै विषय पढे, सङ्गीत सिके, तिमीलाई पाएँ र यति रमाएँ। आमाले कहिले गुनासो गरिनन्। जब तिमीले माया गर्न थाल्यौ, मलाई आमाको सम्झना आउन थाल्यो। तिमीलाई कतिपटक गाउँ जान कर गरे, तिमीले सहरमै करियर बनाउनुपर्छ भनेर जिद्दी गरिरह्यो। प्यारी अन्ती, म आमा छाने कि तिमीसँग विवाह गर्ने भन्ने कुरामा लामो समय अन्तर्द्वन्दमा थिएँ। तिमीले बुझ्न सकेनौ, बुझेर पनि त्यो कुरालाई महत्त्व दिनौ। आज म तिमीसँग टाढा जाने र सधैँभरि आमासँगै बस्ने निर्णयमा पुगेको छु। जुन दिन तिमीलाई मेरो कुरा ठिक लाग्छ, तिमी गाउँ आउनेछौ, अन्यथा तिमीहरू म कहिल्यै भेट्ने छैनौ। तिमीसँगको प्रेममय जीवनमा कुनै गल्ती गरेको भए मलाई माफ गर, तिम्रो फिटकिरी। फणेन्द्रको इमेलले मलाई तनाव दियो। यस्तो पनि हुँदो रहेछ। मैले अन्तिमालाई हेरेँ। ऊ आँखाभरि आँसु बनाएर मलाई हेरिरहेको थिएँ। अन्तिमा अब के गर्छौ? फणेन्द्रको गाउँ जान्छौ? इमेल पढिसकेपछि मैले प्रेमपूर्वक सोधेँ। जान्थेँ होला उसले मलाई प्रेम गरेको भए, गाउँ आऊ भन्नु त औपचारिकता मात्रै हो, ऊ मलाई माया गर्दैन, किन जान, के गर्छौ, यत्तिकै बस्छु। अझै पनि तिमीलाई माया गर्नेहरू छन् भन्ने तिमीलाई लाग्दैन? इमले पढेपछि म भित्रको उकुस मुकुस बाहिर आउन थालेको थियो। होलान्, तर त्यसको के अर्थ? अर्थ धेरै छ अन्ती, म आज तिमीलाई पनि उस्तै माया गर्छु, तिमीलाई बिर्सन सकेको छैन। कलेजका प्रत्येक क्षणले मलाई लखेटिरहन्छ। तिम्रो हिजोको जीवन जे होस् त्यो भइसक्यो, मेरो मुटु थ्याक्नै नसकिने गरी उफ्रन थाल्यो भने म तिमीलाई प्रेम गर्छु, तिमीसँगै जीवन बिताउन चाहन्छु। उसले आँखाको आँसु पुछी थोरै मुस्कुराएर मेरो हात समाउँदै भने, नारायण म पनि तिमीलाई प्रेम गर्छु, तर तिमीभन्दा बढी अरू कसैलाई प्रेम गर्न थालेको छु। तिमीले प्रेम प्रस्ताव राख्न फेरि पनि ढिला गर्यौ यार। सम्वेकमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक अन्तिमा हो। अश्विनी कोइरालाको कथा हामीले जुकरबर्ग क्याफेबाट वाचन गरेका हौं। यसको अर्को कथा लिएर केही बेरमा आउनेछौ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेकमा हामी आज अश्विनी कोइरालाको कथा संग्रह जुकरबर्ग क्याफेभित्र संग्रहित कथाहरू सुनिरहेका छौं। अब हामीले सुन्ने कथाको शीर्षक छ सावित्री सत्यवान। तिमी उस्तै रहेछौ, अझ राम्रै पो भएछौ, साँच्चै फुर्क्याएको होइन। पहिलोपल्ट क्याम्पसमा तिमीलाई साडीमा देख्दा मेरो मनमा जुन भाव खेलिरहेका थिए, आज यत्रो वर्षपछि भेट्दा ममा त्यस्तै भाव आइरहेका छन्। म दाबीका साथ के भन्न सक्छु भने तिमीमा पनि त्यस्तै भाव आइरहेका छन्। हिजो ती आँखाले फ्याँक्ने अनुरागका तरङ्गहरूमा कुनै किसिमको परिवर्तन देखिरहेको छैन। प्रत्युत्तरमा ऊ हाँसिदिए। लाग्थ्यो सत्यवान सत्य बोलिरहेको छ। साठी नागेका दुई बुढाबुढी रत्नपार्कको एक कुनामा नोस्टाल्जिक मुडमा रोमान्स गरिरहेका थिए। बिहान खाना खाएर भेटेका यी पाका लभर 45 वर्ष अघिका कुरा सम्झेर घरि खुसी हुन्थे, घरि दुखेका घाउ सम्झेर सुस्केरा फाल्थे। जब नरमाइला प्रसङ्ग आउँथ्यो गफ केही क्षणका लागि स्थगित हुन्थ्यो, जब खुसीका क्षणहरू आउँथे केटाकेटी झैँ बुरुक्क उफ्रिन खोज्थे। मध्य असारमा पनि काठमाडौँमा पानी परेको थिएन। घामको चर्को तापका कारण जता जता रुखको छाया पर्दथ्यो, जोडी उतै सर्दै जान्थ्यो, ठिक उनीहरूको भावना जस्तै। दुई घण्टा बितिसक्दा पनि कुराले लय पक्रन सकेको थिएन। फट्याङ्ग्रा उफ्रियो झैँ सावित्रीले दुःखको कुरा गर्दा सत्यवान खुसीका क्षण सम्झन्थ्यो। सत्यवानले बहादुरीको बखान गर्दा सावित्री उसका कमजोरी खोतलिदिन्थे। पहिलोपटक डेटिङ गएका टिनेजर झैँ उनीहरू घरिघरि छेउछाउमा कोही त आइपुगेन भन्दै यताउति हेर्थे। बदाम र काँक्रो बेच्नेहरू छेउ आइपुग्दा उनीहरू यसरी पर हुन्थे, मानौ एकअर्कालाई चिन्दैनन्। दुई घण्टापछि बल्ल उनीहरूको कुराले लय पक्राउन थाल्यो। याद छ सावित्री, मैले तिमीलाई प्रेम प्रस्ताव राखेको क्षण? सावित्रीको हात समाउँदै सत्यवानले भन्यो, मैले त तिमीलाई लेखेका कुनै पनि शब्द अहिलेसम्म बिर्सिएको छैन। प्रेम प्रस्तावको कुरा सुन्दैमा सावित्रीका चाउरी गालामा लाली छायो। कोसे मुन्टुमै उसले आफ्नो आँखाबाट सरेको चस्मा साबिक ठाउँमा सार्दै भने, यस्तै दुई चार क्षण छन् जसका कारण जिन्दगीका अप्ठ्यारा दिन पनि काट्ने साहस जाग्छ। तिमीले लेखेको तिमीले बिर्स्यौ होला, मैले सम्झिरहेकी छु। सावित्रीले नाटकको पात्रले झैँ बोल्न थाले। यो पृथ्वी तिम्रो आगमनले हर्षित छ सबै, किनकि तिम्रो आँखाले उसको सौन्दर्य पान गर्नेछ। यो सत्य तिम्रो उपस्थितिमा पुलकित छ सबै, मेरो आँखाले तिम्रो सौन्दर्य पान गर्नेछ। सावित्रीको मुखबाट पत्रको अंश सुनेर सत्यवान छक्क परेर हेरिरह्यो। उसले सावित्रीको हात अझै कसेर समात्यो। उसको पत्रको अंश 45 वर्षपछि पनि सावित्रीलाई याद रहेछ। तिमी ठिक त्यही शब्द मेरा लागि प्रयोग गर्दथ्यौ जुन मलाई मन पर्थे, तिमी ठिक त्यही कुरा गर्दथ्यौ जे म तिमीबाट चाहन्थे। सावित्रीले आफ्नो हात अझ सजिलो गरी समाउन दिँदै भने, यस्तै कुराले मलाई बाँच्न हौसला जाग्थ्यो। लाग्थ्यो यो संसारमा मेरो आगमनको विशेष अर्थ छ। प्रत्युत्तरमा सत्यवान भित्रभित्रै गदगद भयो। थाहा छ सबै, तिमीलाई पत्र लेखेर दिएको रात मैले छर्लङ्ग काटेको थिएँ। तिमीलाई दिनु अघि यो पत्र यति धेरै पढेको थिएँ, मलाई पुरै चिठी कण्ठस्थ भएको थियो। मैले पनि त्यो पत्र पटक पटक पढेँ। परीक्षा छ भन्दै लालटिन बालेको बालै किताबभित्र पत्र राखेको राखे, सयौँपल्ट पढे होला। सावित्रीले चञ्चल हुँदै भने, तिमीले मेरो धेरै प्रशंसा गरेका थियौ, अहिले पो थाहा हुँदैछ त्यो प्रेम पत्र भन्दा पनि मलाई फकाउने उपक्रम पो रहेछ। यसोभन्दा सावित्री केही विस्मित देखिए। सत्यवानले सावित्रीको ढाड थपथपायो। कोमल मन थियो सबै, दाउपेच आउँदैन थियो। जे मनले देख्थ्यो त्यही लेख्थे। दाउपेच जानेको भए तिमीसँग किन टाढा हुन्थे? यत्रो वर्षसम्म किन बिछोडको पीडा सहनु पर्दथ्यो? सत्यवानको रुन्चे स्वर त्यो चौरको टुक्रामा छरियो। सत्यवानको स्वरसँगै सावित्री पनि भावुक भई एकछिन बोल्नै सकिन्। सबै, म जे महसुस गरिरहेको छु तिमी पनि गरिरहेकी छौ? के महसुस गरिरहेका छौ? लामो बाक्लो कादो बादल फाट्यो, वर्षा हुनै लाग्यो। म यस्तै महसुस गर्दैछु। सत्यवानले मायालाग्दो पाराले सावित्रीलाई हेऱ्यो। के खाउँला जे हेरे गरेर हेरेको, अहिले कोपरिदिन्छु अनि जस्कियो। अचानक सत्यवानले महसुस गर्यो, सावित्री 45 वर्ष अघि चाहिँ केटाकेटी नै छ। उसको पुरानो भन्ने शैलीमा कुनै फरक छैन। कुनै कुरा मन परेन भने उठाडी भनिदिन्थे, अहिले कोपरिदिन्छु अनि। धेरै केटाहरूले उसको नाम कोपरिदिन्छु राखेका थिए। भर्खरै भेटिएका दुई दुखी आत्मा फेरि नोस्टाल्जियामा पुगेर हाँसे। हाँस्दा हाँस्दै सत्यवानले फेरि उसै गरी सावित्रीलाई हेऱ्यो। उसले फेरि कोपरिदिन्छु अनि भन्ली भनेर, तर उसले त्यसो भनेन, ऊ मनमा नै हाँस्यो। बाल्यदिन फर्केर कहाँ आउँछ र? सावित्रीको शिरबाट 4 केस अनुहारतिर झरेका थिए। अघिदेखि ऊ त्यसलाई हटाउन चाहन्थ्यो, सकिरहेको थिएन। अलि हिम्मत गरेर अघि सरेर हातले बिस्तारै केस हटाइदियो। सत्यवानको हात जसै उसको शिरमा पुगे, सावित्रीले आँखा चिम्म गरी मानव आशिष लिँदैछ। मलाई त तिमीले गुलाबको फुल दिएको पनि सम्झना छ, सावित्रीले आँखा खोल्दै भने। तिमीले गुलाबको फुल दिँदा मेरो मुटु नै बाहिर फुत्केला जस्तो ढकढक गर्दै थियो। 103 डिग्री ज्वरो नै आएको थियो होला। मैले तिमीले राजेश खन्ना स्टाइलले प्रेम प्रस्ताव राखेको थिएँ अनि म फुल लिएर बेसरी कुदेकी थिएँ। मलाई कसैले लखेटे जस्तो लाग्यो, गुलाबको फुल कहाँ लुकाउँ जस्तो भएको थियो। तिमी मबाट भाग्दै थियो, मेरो मन तिम्रो पछि पछि थियो। फेरि एकछिन चौर मौन भयो। केही पर बदाम बेच्ने र काँक्रो बेच्नेले गरेको कोलाहल सुनियो। दुबैले उता हेरे। किन्ने मान्छेले आफूहरूलाई पनि देखिहाल्छन् कि भनेर फेरि फनक्क फर्किए। के सोचिरहेकी छौ? एकछिनपछि सत्यवानले उसका लागि परम्परागत हाँसो फ्याँक्यो। सावित्रीले देखी 17 वर्ष किशोर हुँदा सत्यवान जसरी हाँस्थ्यो ठिक उस्तै थियो उसको मुस्काउने शैली। कतै पनि सम्पादन थिएन। शरीरलाई समयले सम्पादन गरेर के भयो? उनीहरूको प्रेम र व्यवहार कसले सम्पादन गर्न सकेको छ? तिमीलाई हेर्दैछु, यो हाँसो नै मेरो कमजोरी हो। तिमी जसरी हाँस्छौ मलाई लाग्छ यो हाँसो केवल मेरो लागि मात्रै हो, मेरो निजी सम्पत्ति। मलाई डर लाग्थ्यो सबै, सबैले भन्थे मेरो हाँसोमा एक प्रकारको मादकता छ। तिमीसँग बिछोड भएपछि मैले आफूलाई सधैँ हाँस्नबाट रोकेँ। सत्य, सावित्रीले सासले बोले चाहिँ भने, हाम्रो मिलन किन हुन सकेन? किनभने सबै हरेक प्रेम सफल हुन्छ भन्ने छैन, केही न केही अड्को हुन्छ प्रेममा। चौरमा फेरि एकछिन मौनता छायो। तिमी अहिले के सोच्छौ, हाम्रो मिलन नभएर राम्रो भयो? सावित्रीले आक्रोशित स्वरमा भने, हाम्रो बिछोड हुनु नियति हो कि तिम्रो कमजोरी? म विगतमा के भयो सोच्न चाहन्न प्रिय, बरु यसलाई यसरी भन्छु, प्रेममा बिछोड भएन भने त्यसमा मिठास रहँदैन। बिछोडले शक्ति जुटाउँछ, हिम्मत दिन्छ, यसले जिन्दगी जिउन मद्दत गर्छ। तिमी आफ्नो कमजोरी लुकाउने प्रयास नगर सत्य, सावित्रीको रिस शान्त भएको थिएन। भनी, तिमीलाई के थाहा मेरो सारा जीवन कसरी बित्यो? प्रत्येक समय बिताउन मलाई कति कठिन हुन्थ्यो। लोग्नेसँग शुद्ध कल्पना गर्थे यो अपरिचित व्यक्तिको साटो सत्य भएको भए। घुम्न निस्कँदा तिमीलाई मनपर्ने दृश्य देख्दा लाग्थ्यो यो दृश्य किन सत्यले देखेन? बोल्दा बोल्दा सावित्रीको आँखाबाट आँसु खसे। उसले चस्मा खोली, आँसु पुछी र फेरि लगाई। सत्यवानले यी दृश्य करुण दृष्टिले हेरिरह्यो। हाम्रो प्रेमको मुनामा किरा लाग्यो सबै, हाम्रो प्रियतेको मुनालाई धेरैले किराले मिलेर खाए। हाम्रा पिता पुर्खाली उमारेका गरिबीको किराले, जातपातका किराले, प्रेमप्रतिको दृष्टिकोणको किराले। सावित्रीले सत्यवानको मुख छोपिदिए। बोल्दा बोल्दै सत्यवान रोकियो। एकछिन दुबैले एकअर्कालाई नबोलिकन हेरे। आज थाहा हुँदैछ सबै, किरा जतिसुकै बलवान हुन् उसले कलिलो मुनालाई मात्र खान सक्छ। फैलिसकेको जाङ्गिसकेको र हृष्टपुष्ट प्रेम दुई चार आक्रमणमा मरिहाल्दैन, उसले भन्यो। त्यसैले त आज यतिका दिनपछि पनि हामी बीचको आकर्षण उत्तिकै छ, मुटु जत्तिकै धड्कन्छ। छोड भाषण गर्न, त्यस बेला तिमीले सानो मात्रै काम गरेको भए अथवा मलाई भगाएको भए यस्तो अवस्था नै आउने थिएन। सावित्री फेरि चाट्ठी, बिहे गर्ने बेला भएको छैन भन्दा भन्दै मेरो विवाह भयो, तिमी लाच्छी थियौ सत्य, आफ्नो लाच्छीपनलाई सिद्धान्तको लेपनले ढाक्ने प्रयास नगर। सत्यवान फेरि उसै गरी हाँस्यो, उही 40-45 वर्ष अघिको निर्मोही हाँसो। उसलाई सावित्रीले यसरी गाली गरेको मनपर्छ, भित्र उसलाई लाग्छ कमजोरी उसैको, यही कारण पहिले पनि अहिले पनि ऊ यसै गरी हाँसेर टार्न खोज्छ। वास्तवमा म लाची थिएँ सबै, ममा केही कमजोरी अवश्य नै थियो भन्ने कुरा अहिले स्पष्ट हुँदैछ। यसको अर्थ मेरो प्रेम त लाची वा कमजोर होइन नि, तिम्रो काठमाडौँको जुन केटोसँग विवाह हुँदै थियो म गाउँले केटो, उसको बराबरी कसरी गर्न सक्थे र मुटु थिचेर तिमीलाई विदा गरेँ। त्यही बेला मैले सोचेँ प्रेममा मिलन हुँदैन, ठूला ठूला प्रेम पनि बिछोडमा टुङ्गिएका छन्, मेरो असफलतालाई मैले सिद्धान्तको लेपन लगाएँ। लाची, सावित्रीले आँखा तर्दै गाली गरी, तिमी पनि मलाई भगाएर बिहे गर भनेर कर गर्न सक्थ्यौ, बा आमालाई म अहिले बिहे गर्दिनँ भनेर विरोध गर्न सक्थ्यौ। सत्यवान गम्भीर भयो, प्रेम मैले मात्र गरेको थिएँ र, तिमीले गाला नदिएको भए मेरो ओठ जोड्ने हिम्मत कहाँबाट हुन्थ्यो र। सत्यवानले लामो सास फेर्यो, फेरि केही क्षण वरिपरिको वातावरण मौन भयो। सोच्थेँ छोरी मान्छेले अघि बढ्नुहुन्न, हिजो नातिनीले हक्का हाकी आफ्नो प्रेमी घरमा ल्याएर मसँग परिचय गराउँदा मैले तिमीलाई सम्झिएकी थिएँ। सावित्रीले स्वीकृतिको भाषामा भने, आजका जस्ता दिन कहाँ थिए र सत्य, प्रेम गरे त्यो नै ठुलो कुरा हो, बिर्सन सकेकी छैन यो नै ठुलो कुरा हो। सबै तिमीलाई कहिलेकाहीँ मसँग भेट नहोला भन्ने लाग्दैन थियो, माइती जाँदा तिम्रो खोज खबर गर्थेँ, भारततिर गयो भन्ने सुने, उतै पढ्न थाल्यो भन्ने सुनेपछि खुसी लाग्यो, एक दिन ठुलो मान्छे बन्छौ भन्ने विश्वास थियो। मेरो प्रश्नको जवाफ यो होइन सबै, साँच्चै भन्यो भने तिमीसँग भेट्न मन थिएन, म तिमीलाई त्यही रूपमा माया गर्न चाहन्थेँ, के थाहा तिमीले मलाई माया गरेनौ भने, पुराना सबै कुरा बिर्सियो भने, मेरो हृदयमा सम्हालेर राखेको ठुलो बेलुन छेडमै फुट्न सक्थ्यो। सत्यवान मजाले हाँस्यो, किन हाँसेको त्यस्तो के भनेर, तिम्रो प्रतीक सुनेर प्रेम गर्दा गर्दा तिमी पनि कवि भइसौ, तिमीले बनायो। साँच्ची तिमीले कति वर्षपछि बिहे गर्यो, वैवाहिक जीवन कस्तो थियो, तिमीलाई के राख्नु सबै, मलाई तिम्रो माइतीसँग साँच्चै नै रिस उठेको थियो, उनीहरूलाई हाम्रो प्रेम छ भन्ने थाहा थियो, यही कारण चाँडै तिम्रो बिहा गरिदिए। सत्यवानको स्वर केही कडा भयो, तिम्रो बिहे भएपछि म ठुलो मान्छे नभइकन तिमीभन्दा राम्री केटी बिहे नगरिकन गाउँ फर्किन्न भनेर भारत गएको हुँ, बिहे गर्दा पनि मैले तिमीभन्दा राम्री केटी बिहे गरेँ, तर सबै जसलाई प्रेम गरिन्छ उसैसँग बिहे गर्नु र कसैलाई देखाउन बिहे गर्नुमा धेरै फरक हुँदो रहेछ। सावित्रीले ध्यान दिएर उसको कुरा सुनिरहेको थिए। भिन्न परिवेशकी केटी, धनीकी छोरी, म सुखी हुन सकिनँ, म भारत हुन्जेल खुसी हुन सकिनँ, काठमाडौँ आउन सक्दिनँ थिएँ, तिमीसँगै भेट होला भन्ने डर पनि हुँदो, तिमीलाई मेरो दुःख थाहा होला भन्ने लाग्थ्यो, गाउँ पनि जान सकिनँ, त्यही भएर उतै बसियो। यति भनेर सत्यवानले सावित्रीलाई हेऱ्यो, मुसुक्क हाँस्यो, तिमी त बुढी भएछौ कि आफू चाहिँ तन्नेरी नै छु भन्ने ठान्छौ। फेरि दुवैजना हाँसे, यो हाँसोले वरिपरिको वातावरण पनि हाँसे जस्तै भयो। सबै कहिले त्यस्तो भयो, कस्तो तिम्रो श्रीमान, 5 वर्ष भयो तिम्री नि, मेरो त 22 वर्ष भयो, 22 वर्ष एक्लै बस्यो। सावित्रीले आश्चर्य हुँदै सोधी, बिहे गर्न सक्थ्यौ नि, सक्दैनथ्यौ र, कलिलाई 2 सन्तान हुर्काउनु परेन, बिहे गर्दा झन् सजिलो हुन्थ्यो नि। सबै जीवनमा एउटा प्रेम र एउटा बिहे गरे, दुइटै असफल भयो, जीवनमा असफल कति हुनु, कसैलाई प्रेम गरेन तिमीलाई गरे, त्यसो भन्न खोजेको होइन, मैले अर्की केटीको कुरा गरेको, सबै जीवनमा एकपटक प्रेम हुन्छ होइन र, तिमीले लोग्नेलाई माया गर्यौ र मलाई जस्तै उसलाई प्रेम गर्न सक्यौ। प्रत्युत्तरमा एउटा हावाको झोक्का आयो र हरायो, सावित्री सुक्क सुक्क गर्न थाले। मेरो जीवन पनि असफल बित्यो सत्य, मैले उनलाई सम्मान गरेँ, लोग्ने स्वीकार गरेँ, तर प्रेमी बनाउन सकिनँ। सबै तिमीहरूमा भागौँ, शान्ति र प्रेमका साथ जिउन, अचानक आएको यो प्रस्ताव सावित्रीका लागि भुइँचालो जस्तै थियो। जन्म जन्मको जन भूले हिजो भागौ भन्न सकिन, तिमीले बगाऊ भन्न सकिन। हात समाउँदै सत्यवानले भन्यो, अझै समय छ सबै, बाँकी जीवन प्रेमले बिताउ। कहाँ बगाउँछौ? अचानक खित्का छाडेर हाँसी। थाहा छ, तिम्रो आफ्नो संसार छ, मेरो आफ्नो संसार छ, कहिलेसम्म बगाउँछौ? तिम्रो छोरा नातिलाई भन, म तीर्थाटन जान्छु, म पनि त्यही भन्छु, चारधाम जानेर उतै हराउने। तिमी त घोर नास्तिक थियो, चारधाम कहाँबाट सम्झ्यौ? भाग्ने ठाउँ अरू छैन र? सावित्री उस्तै गरी हाँस्दै थिए। जब मान्छे जवान हुन्छ उसले पखेटा उम्रेको ठान्छ, त्यो बेला म त्यस्तै थिएँ। हात सुमसुमाउँदै सत्यवानले भन्यो, जब परिस्थिति प्रतिकूल हुन थाल्यो मेरो कन्ट्रोलर अर्कै छ भन्ने लाग्न थाल्यो। आजभोलि म आस्तिक भएको छु। सत्यवानको हातबाट आफ्नो हात छुटाएर सावित्रीले घडी हेरे, साँझको छ बजिसकेको छ। उसले साडी मिलाई, सेता केस सपक्क बाँधी चिम्टीले। सत्यवानले हेऱ्यो, कलेज पढ्दा पनि ऊ यसै गर्थे। उसले बुझ्थ्यो सावित्रीको जाने बेला भयो। त्यो बेला सरकारी क्याम्पसमा युवतीलाई साडी लगाउनु अनिवार्य थियो। सत्यवानले त्यही कुरा सम्झियो। साँझ हुन लाग्यो, म जान्छु। सावित्रीले करुण आँखाले सत्यवानको आँखा, नाक, फुलेका दारी र जम्बै शरीर हेरेपछि भनी, तिमीलाई धेरै धेरै धन्यवाद। उत्तरमा सत्यवान बोल्यो, फेरि भोलि यहीँ भेटौँला, त्यसपछि के गर्ने सल्लाह गरौँला। कस्तो सल्लाह? सावित्री अनौठो स्वरमा बोली, बिहानदेखि अहिलेसम्म हामीले कति सल्लाह गरिसक्यौँ, के बाँकी छ? सावित्री, सत्यवानले गम्भीर स्वरमा भन्यो, म तिमीसँग विवाह गर्न चाहन्छु। सावित्री मुसुक्क मुस्काई, अहिले छाड बिहेको कुरा, बल्ल त आज भेटाउँदैछ, बरु फोटो खिचौँ। दुबई टाँसिएर बसे। सावित्रीको मोबाइलबाट दुबईले सेल्फी खिचे। जाँदा जाँदै सावित्रीको आँखामा आँसु थिए। भोलिपल्ट सावित्रीको नातिको फेसबुकमा उनीहरूको सेल्फी लोड भएको थियो। नातिले लेखेको थियो, मेरो ग्रान्डमा अनि उनको नयाँ साथी। त्यसमा सत्यवानले लाइक गरी अनि एउटा कमेन्ट लेखेको थियो, धन्यवाद ओजिस, तिम्रो फेसबुकका कारणले हाम्रो भेट भयो, तिमीलाई धन्यवाद। अश्विनी कोइरालाको कथा संग्रह जुकरबर्ग क्याफेभित्र संग्रहित कथा सावित्री सत्यवानको वाचन हामीले अहिले सुनायौं। आजको श्रुति संवेगमा हामीले सुरुको चरणमा कथा अन्तिममा सुनायौं भने अहिले पछिल्लो चरणमा सावित्री सत्यवान सुनायौं र यो सँगसँगै आजको श्रुति संवेगको समय सकिन लागेको छ। श्रुति संवेगमा जुकरबर्ग क्याफेका कथाहरू तपाईँलाई कस्तो लाग्यो हामीलाई इमेल गर्नुहोला। shrutiai shruti@unn.com.np हाम्रो इमेल ठेगाना हो। हवस् त, अर्को दिनसम्मका लागि प्राविधिक साथी सचिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। नमस्कार, शुभरात्रि।